आज यस बिहान चाहिँ हामी हिजो सुरु गरेको अध्ययनलाई अगाडि अझ बढाउनेछौँ। मुक्ति पाएको क्षणमा एउटा विश्वासीले के पाउँछ भनेर अध्ययन गर्दै थियौँ, अनि कुन बुदामा अब आइपुगेछ भने मुक्ति पाएकै क्षणमा एउटा विश्वासीले छुटकारा पाउँदछ। अनि हाम्रो पुरानो नियममा इजरायल राष्ट्रलाई परमेश्वरले मिश्रको दासत्वबाट छुटकारा गराउनु भएर त्यो देशबाट निकाल्नु भएर उहाँले आफ्नो सामर्थ्य बाहुबलद्वारा लाल समुद्रलाई दुई भाग पारिदिनु भएको कुरा र यो सामर्थ्य कार्यद्वारा उनीहरूलाई सदाको लागि मिश्रबाट छुटकारा दिनुभएको कुरालाई अध्ययन गरे। अनि उनीहरूले त्यो छुटकारा पाएको हुनाले उनीहरू अब मिश्रको दासहरू होइन तर परमेश्वरको दासहरू हुनु पर्यो। तिमीहरू मेरो दासहरू हौ, घरिघरि इजरायलहरूलाई भनेको छ, अब म तिमीहरूको मालिक हौ। तिमीहरूको मालिक चाहिँ पहिला मिश्र थियो र अब म, त्यसैले मेरो आज्ञाहरू पालन गर जुन देशमा तिमीहरूलाई दिँदैछु। त्यसैले यी चारवटा बुदाहरू थिए जुन बुदाहरू म दोहोऱ्याउन लागिरहेको छु, जुन चाहिँ इजरायलको छुटकाराको अध्ययनबाट सिकेको तथ्यहरू। पहिलो चाहिँ के भने इजरायलको उद्धारकर्ता, अनि उद्धारकर्ता भनेको छुटकारा दिनेवाला, इजरायलको उद्धारकर्ता चाहिँ परमप्रभु परमेश्वर नै हुनुहुन्थ्यो, यहोवा हुनुहुन्थ्यो। नम्बर दुई चाहिँ उनीहरूले छुटकारा पाउन अघि इजरायलका सन्तानहरू मिश्र देशमा कमारा कमारीहरू थिए। नम्बर तीन चाहिँ परमेश्वरको शक्तिशाली कार्यको आवश्यक परे उनीहरूलाई छुटकारा दिन, त्यतिकै उनीहरूले छुटकारा पाएको है। अनि नम्बर चारमा चाहिँ उनीहरूले छुटकारा पाएको दिनदेखि उनीहरू सदा सर्वदाका लागि परमेश्वरका निज प्रजा भए, परमेश्वरका दासहरू भए। त्यसैले अब हाम्रो विषयमा पनि नयाँ नियममा आएर ख्रिस्ती येशूमा विश्वास गरेका हामी मानिसहरूको छुटकाराको सम्बन्धमा पनि यही चारवटा तथ्यहरू हामी हेर्न लागिरहेका छौँ। महान उद्धारकर्ता पहिलो नम्बरमा, क्रूर दासत्व नम्बर दुईमा, अनि शक्तिशाली कार्य नम्बर तीनमा, र नयाँ मालिक चौथोमा। त्यसैले हामी एफसी एकको साथमा हामीले पढेको पदलाई फेरि हेर्नेछौँ। सबभन्दा पहिला चाहिँ अब विश्वासीको छुटकारा भन्ने कुरा यहाँ एबिसी एकको साथमा लेखेको छ, उहाँमा हामीले उहाँको अनुग्रहको धन अनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात् पापहरूको क्षमा पाएका छौँ। हामीले ख्रिस्ट येशूमा छुटकारा पाएका छौँ भनेको छ। अनि यस अन्तर्गत पहिलो बुदा अब अध्ययन गर्नेछौँ, त्यो के भने हामीलाई यो छुटकारा दिलाउनको लागि एकजना महान उद्धारकर्ताको आवश्यक थियो। त्यतिकै छुटकारा आउँदैन, छुटकारा दिने व्यक्ति हुन आवश्यक छ। त्यसैले हिब्रू नौ अध्यायमा हामी पल्टाउ, हिब्रू नौको एघार र बाह्रमा हामी हेर्नेछौँ, हाम्रो निम्ति अनन्त छुटकारा कसले प्राप्त गरिदिनु भयो। हिब्रू नौको एघारमा लेखिएको छ, तर ख्रिस्ट आउनेवाला असल कुराहरूका महापुजारी भएर अझ महान र अझ शीघ्र निवास स्थानबाट भएर आउनुभयो, भनेको येशू ख्रीष्ट स्वर्गबाट आउनुभयो भनेको छ, जो चाहिँ हातले बनेको होइन अर्थात् यस सृष्टिको होइन। अनि बाह्र पद, येशू ख्रीष्ट यो संसारमा स्वर्गबाट आएर के गर्दैन, बाह्र पदमा लेखेको छ, न त बोका र बाचाहरूको रगतद्वारा तर उहाँको आफ्नै रगतद्वारा उहाँ पवित्र स्थानभित्र एकैचोटि पस्नुभयो र हाम्रा निम्ति अनन्त छुटकारा प्राप्त गर्नुभयो। हाम्रो छुटकारा पाउनको लागि प्रभु येशू ख्रीष्ट स्वर्गबाट आउनु पर्यो। उहाँ आउनु मात्र परेन, उहाँ चाहिँ आफ्नै रगत उहाँले बगाउनु पर्यो, जसको कारण उहाँले हाम्रो निम्ति अनन्त छुटकारा प्राप्त गर्नु, छुटकारा हामीलाई दिन सक्नका लागि उहाँले एउटा दाम तिर्नु पर्यो। अनि हामीलाई यसो गरिदिने चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। त्यसैले हाम्रो महान उद्धारकर्तालाई हेर्दैछ, प्रकाश पाँच अध्याय, प्रकाश पाँचको आठ र नौमा, इजरायलीहरूले पनि छुटकारा पाउनको लागि एक महान छुटकारा दिनेवालाको आवश्यक थियो, त्यो चाहिँ यहोवा परमेश्वर नै हुनुहुन्थ्यो। अनि हामी नयाँ नियममा पढ्छौँ, हामीलाई यो छुटकारा हामीलाई दिनको लागि प्रभु येशू ख्रीष्ट नै आवश्यक पर्यो, परमेश्वरको पुत्र। प्रकाश पाँचको आठ र नौ अब पढ्नेछौँ, यो स्वर्गमा हुने दृश्य जसमा चाहिँ उद्धार छुटकारा पाएकाहरूले कसरी गीत गाउनेछन् भनेर छ प्रकाश पाँचको आठमा। अनि जब उहाँले त्यो पुस्तक लिनुभयो तब चार जीवित प्राणीहरू र चौबिस प्राचीनहरू थुमाको अभिलतिर घोप्टो परे। हरेकसँग वीणाहरू र धूपले भरिएका सुनका कचौराहरू थिए जो चाहिँ पवित्र जनहरूका प्रार्थनाहरू हुन्। अनि उनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाए, तपाईँ यो पुस्तक लिन र यसका छापहरू खोल्न योग्यता हुनुहुन्छ किनकि तपाईँ मारिनु भयो त आफ्नै रगतद्वारा तपाईँले हरेक कुल भाषा मानिस र जातिबाट हामीलाई परमेश्वरका निम्ति किनेर के गर्नुभएको छ, छुट्टाउनु भएको छ, छुटकरा दिनुभएको छ। कसरी किनेर? तिनीहरूलाई त दाम तिर्नु पर्यो। त्यो दाम के थियो? उहाँकै रगतद्वारा भनेको छ, त्यसको लागि उहाँ मारिनु पर्यो भनेको छ। त्यसैले हाम्रो महान उद्धारकर्ता चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अब यहाँ थुमा भनेको छ अठार पदमा, थुमा भनेको चाहिँ प्रभु येशू ख्रीष्टको एउटा नाम हो। पल्टाउनु पर्दैन, तर पहिलो पत्रुस एक अठार र उन्नाइसमा चाहिँ थुमाको उहाँ चाहिँ एउटा निष्कलङ्क थुमा, एउटा निर्दोष थुमाको बहुमूल्य रगतद्वारा हामीलाई छुटकारा दिलाइएको हो भनेको छ। अब गलाती तीनमा पनि हामी जाउँ, महान उद्धारकर्ता येशू ख्रीष्टले नै हामीले छुटकारा पायौँ। इजरायलीहरूले आफैले आफूलाई छुटकारा दिएन, हामी पनि आफैले आफूलाई छुटकारा दिन सक्दैन, उद्धारकर्ताको आवश्यकता पर्दछ। गलाती तीनको तेह्रमा बताएको छ कि एउटा श्रापबाट हामीलाई छुटकारा दिन आवश्यक परेको थियो जुन येशू ख्रीष्टले गर्नुभयो। गलाती तीनको तेह्र, हाम्रा निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ, किनकि यसो लेखिएको छ, हरेक जो रुखमा झुन्डिन्छ त्यो श्रापित हो। येशू ख्रीष्टले हामीलाई श्रापबाट छुटकारा दिनुभयो। कसरी? उहाँ आफै श्रापित बनेर, कसरी उहाँ आफै श्रापित बन्नुभयो? रुखमा झुन्डिएर भनेको छ। येशू ख्रीष्ट रुखमा झुन्डिनु भएको हो? हो, क्रुसलाई बाइबलमा ठाउँ ठाउँमा रुख पनि भनेको छ। किन? किनभने क्रुस काठले बनेको थियो, अनि उहाँ चाहिँ हाम्रो निम्ति श्रापित बनेकोले एउटा दाम तिरियो र हामी चाहिँ छुटकारा पायौँ त्यो श्रापबाट। अनि गलाती चारमा पनि हामी पढ्नेछौँ, त्यसैले ख्रीष्ट नै उद्धारकर्ता हुनुहुन्छ भनेर घरिघरि नयाँ नियममा पढ्दैछौँ, गलाती चारको चार र पाँच। यसैका लागि परमेश्वर पिताले आफ्नो छोरा अर्थात् पुत्र येशूलाई पठाउनु भयो भनेछ। अब म पढ्नेछु गलाती चारको चारदेखि, तर जब समय पूरा भयो तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो जो स्त्रीद्वारा जन्मनु भयो, व्यवस्थाको अधीनतामा जन्मिनु भयो, हामी धर्मपुत्र हुन पाऊ भनेर यस व्यवस्थाको अधीनतामा भएकाहरूलाई दाम तिरी छुटकारा दिनलाई जन्मिनु भयो। हामीलाई छुटकारा दिनलाई परमेश्वर पिताले आफ्नै पुत्र पठाउनु पर्यो, त्यतिकै हामीले कहाँबाट छुटकारा पाउनु? स्वर्गबाट येशू ख्रीष्ट पठाइनु पर्यो। त्यसैले योहन्ना आठको छत्तीसमा प्रभु येशू आफैले यसरी भन्नुभएको थियो, योहन्ना आठको छत्तीस पदमा उहाँले भन्नुभयो, यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र पारे हुने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछ, साँच्चै नै छुटकारा पाउनेछ। यदि मैले छुटकारा दिए भने तिमीहरूले साँच्चै छुटकारा पाउनेछ। हामीलाई अधर्मबाट छुटकारा दिनु परेको जसको बन्धनमा हामी थियौँ, अनि हामीलाई सबै अधर्मबाट छुटकारा दिनलाई प्रभु येशूले आफैलाई सुम्पिनु पर्यो क्रुसमा, हाम्रो लागि उहाँ मर्नु पर्यो। त्यसैले उहाँ नै हाम्रो महान उद्धारकर्ता हुनुहुन्छ। त्यसैले पहिलो गुना के भयो? महान उद्धारकर्ता हाम्रो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। तर दोस्रो कुरा आउँछ, केबाट हामीलाई छुटकारा दिनु पर्यो? इजरायलीहरू त एउटा मिस्रीहरूको दासत्वबाट छुटकारा दिनु परेको थियो उनीहरूलाई, हामीलाई चाहिँ के को दासत्वबाट? अब हामी योभन्दा आठमा छौँ, त्यसैले एकतिस पदमा हामी अब हेर्नेछौँ यहाँ। तब येशूले आफूलाई विश्वास गर्ने ती यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा लागिरह्यो भने तिमीहरू साँच्चै मेरा चेला हौ। यो पद अनुसार ख्रीष्टको साँचो चेलाले के गर्दछ? हेर्नुहोस् त यो पदमा ख्रीष्टको साँचो चेलाले प्रभु येशूको वचनमा लागिरहन्छ भन्छ। तिमीहरू मेरो वचनमा लागिरह्यो भने तिमीहरू साँच्चै मेरो चेला, मेरो साँचो चेला। अब बत्तीस पद पनि पढ्नेछौ, अनि तिमीहरूले सत्यलाई जान्नेछ र सत्यले तिमीहरूलाई स्वतन्त्र गराउनेछ। त्यसैले प्रभु येशूको वचनमा लागिरहने व्यक्ति खालि एकचोटि लागेर छोड्ने होइन, तर लागिरहने व्यक्तिले चाहिँ केलाई जान्नेछ? सत्यलाई जान्नेछ। अनि सत्यलाई जानेपछि के हुन्छ? सत्यलाई जानेपछि सत्यले उनीहरूलाई स्वतन्त्र गराउँछ, छुटकारा दिन्छ भने। अब प्रश्न उठ्छ, सत्य भनेको के हो? योहन्नाको पुस्तकमा दुईटा पदहरू छ, एउटा चाहिँ योहन्ना सत्रको सत्र, त्यहाँ के भनेको छ? बाइबल नै सत्य हो भनेछ, तपाईँको वचन सत्य हो भनेछ। अनि यो नचौधको छ, तपाईँ सबैलाई थाहा होला, प्रभु येशूले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ हुँदैन। त्यसैले सत्य भनेको एकातिर परमेश्वरको वचन हो, अर्कोतिर परमेश्वरकै पठाइनु भएको व्यक्ति हो जो चाहिँ येशू ख्रीष्ट उहाँको पुत्र। अब योभन्दा आठको 33 हेर्नुहोस् त, सत्यले तिमीहरूलाई स्वतन्त्र गराउने छ भनेर प्रभु येशूले यी यहुदीहरूलाई भन्नुभएपछि जवाफ कस्तो आउँछ 33 पद, तिमीहरूले उहाँलाई जवाफ दिए हामी त अब्राहमको सन्तान हौ अनि कहिले कसैको बन्धनमा परेका छैनौ त कसरी तपाईँले तिमीहरू स्वतन्त्र पारिनेछौ भनी भन्नुहुन्छ। उनीहरूले त खण्डन गर्न थाल्छ प्रभु येशूको वचनलाई। यी यहुदीहरूले आफैलाई चाहिँ हामी दास हौ भन्ने उनीहरूले सोचेका थिएन। एक त त्यो गलत हो किनभने उनीहरूको पुर्खाहरू पहिला दासत्वमै थिए, अघि भर्खर हामीले हिजो अध्ययन गर्यौँ मिश्रमा। तर उनीहरू अनि त्यही बेला पनि उनीहरू चाहिँ रोम सरकारको दास थिए, त्यही पनि उनीहरू चाहिँ उनीहरूको घमनमा चाहिँ हामी कसैको दास छैन, हामी चाहिँ अब्राहमको पुर्खौलीकाहरू भनेर उनीहरूलाई त्यसमा घमन थियो। तर प्रभु येशूले उनीहरूलाई खास के को उनीहरू दासत्वमा थिए भनेर 34 पदमा बताउनु भयो। 34 पद येशूले तिनीहरूलाई जवाफ दिनुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु जसले पाप गर्छ त्यो पापको दास हो। त्यसैले आफूलाई स्वतन्त्र ठान्ने यी यहुदीहरू वास्तवमा पापको दास थिए, अनि पापको दासत्वबाट छुटकारा दिन सक्ने केवल एकमात्र व्यक्ति हुनुहुन्छ जुन चाहिँ 36 पदमा लेखेको छ, यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र पारे भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछ, नत्र स्वतन्त्र हुन सक्दैन भन्ने हुनुहुन्छ। अनि हामीले हिजो हेरेको थियौँ रोमी 6 सत्रमा कि हामीले एउटा व्यक्तिले मुक्ति पाउन अगाडि ऊ स्वतन्त्र हुँदैन, मुक्ति पाउन अगाडि ऊ के को बन्धनमा हुन्छ भने रोमी 6:17 पढ्नेछौ, तर परमेश्वरलाई धन्यवाद होस् तिमीहरू पापका दास थियौ भनेको छ, तापनि तिमीहरूले हृदयबाट चाहिँ शिक्षाको त्यस रूपलाई पालन गरेका छौ जसको जिम्मेमा तिमीहरू सुम्पिएका छौ, तर पहिला चाहिँ तिमीहरू पापको दासत्व पनि थियौ भनेर बाइबलले बताएको छ। अब यसरी गलाती 3:13 फेरि पल्टा जुम्सामा अघि हेरेका थियौँ, अब यसलाई एउटा अर्को कुरा हेर्नु छ। अघि चाहिँ एउटा कुरा हेर्यौँ गलातीको 3:13 कि उद्धार गर्नेवाला चाहिँ ख्रिस्ट हुनुहुन्छ, अब चाहिँ यो 3:13 के बाटो उहाँले हामीलाई उद्धार अथवा छुटकारा गर्नुभयो त भनेर हेर्न लागेको छ। गलाती 3:13 हामी पढ्छौँ, हाम्रा निम्ति श्राप बनेर ख्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम्ती छुटकारा दिनुभएको छ भनेर लेखेको छ। ख्रिस्टले हामीलाई केबाट छुटकारा दिनुभएको, यो पद अनुसार चाहिँ व्यवस्थाको श्रापबाट के भनेको यो व्यवस्थाको श्राप भनेको के हो बुझ्नलाई गलाती 3:10 पढ्नुपर्छ। ठिक त्यसको माथि यसलाई हेर्नुहोस् त गलाती 3:10, किनकि जतिजना व्यवस्थाका कामहरू बाटका हुन् तिनीहरू श्राप मनी छन्, किनकि लेखिएको छ व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराहरूमा तिनलाई पालन गर्नलाई लागि नरहने हरेक जन श्रापित हो। एउटा व्यक्ति पापको दास भएको हुनाले कि उसले परमेश्वरको पवित्र व्यवस्थामा लेखिएका सबै कुराहरू नियमहरू के उसले पालन गर्न सक्छ होला? एउटा पापी स्वभाव भएको पापको दास भएको मान्छेले परमेश्वरको व्यवस्थामा लेखिएका भनौँ त्यो 10 आज्ञाहरू अनि थुप्रै आज्ञाहरू के उसले पालन गर्न सक्छ? सक्दैन। ऊ त उसको मालिक त पाप हो, पापको भनाइअनुसार ऊ चल्छ, परमेश्वरको भनाइअनुसार ऊ चल्नै सक्दैन, किनभने त कमारो छ। इजरायलीहरू मिश्र देशमा रहन्जेल परमेश्वरको सेवा गर्न सक्दैन, उनीहरू त इजरायलीहरू के अरे मिश्रीहरूको घर बनाएर बस्नु पर्थ्यो, होइन मसला इटा बनाएर बस्नु पर्थ्यो, त्यसैले त त्यहाँबाट निकालेर मात्र अब मेरो सेवा गर्न तिमीहरूले पर्छ भन्नु। त्यस्तै गरी हामी पनि पहिला पापको दास हुँदाखेरि परमेश्वरको सेवा गर्न सक्दैनौ, परमेश्वरको व्यवस्था पालन गर्न सक्दैनौ, परमेश्वरको व्यवस्था भएको सबै कुरा पालन गर्न असम्भव थियो। त्यसैले हुन त व्यवस्थाको मागहरू सबै राम्रो छन्, असल छन्, पवित्र छन्, न्याय चित छ, तर समस्या के भने हामीहरू चाहिँ पापमा बेचिएका थियौँ, पापको दासत्वमा थियौँ। अनि व्यवस्थाले के भन्छ भने ल यदि व्यवस्थाले भनेको सबै कुराहरूमा तिमीहरू लागिरहेनौ भने तिमीहरू चाहिँ मर्नुपर्छ भनेर व्यवस्थाले भन्छ। अर्को शब्दमा भन्यो भने पापको ज्याला मृत्यु हो भन्छ व्यवस्था। अनि पापको दास भएका हुनाले पूर्ण रूपमा हामीले व्यवस्था पालन गर्न सक्दैन, फलस्वरूप के हुन्छ व्यवस्थाको श्राप हाम्रो टाउको माथि आइपुग्छ, होइन हामी पापको दास भएकोले आज्ञा पालन गर्न सकेनौ, आज्ञा पालन गर्न नसकेकोले व्यवस्थाले हामीलाई चाहिँ श्रापित भनेर चाहिँ हामीलाई दण्डमा पुर्याउँछ। व्यवस्थाको श्राप भनेको त्यही व्यवस्थाको पुस्तकमा लेखेका सबै कुराहरूलाई तिनलाई पालन गर्नलाई लागि नरहने हरेक जन श्रापित होस्। यो श्राप तपाईँ र ममाथि थियो किनभने परमेश्वर व्यवस्थामा लेखेको कुरा सबै गर्न सकिरहेको अनि त्यसैले हामी श्राप भनिन्छौँ। तर त्यो श्रापबाट छुटकारा दिन एउटा महान उद्धारकर्ता आउनुभयो अनि उहाँले हामीलाई छुटकारा दिए। कसरी? तेह्र पदमा लेखेको छ, हाम्रा निम्ति श्राप बनेर ख्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ। किनकि लेखिएको छ, हरेक जो रुखमा झुन्डिन्छ त्यो श्रापित होस्। येशु ख्रिस्टले हाम्रो दण्ड क्रुसमा सहेर हामीलाई व्यवस्थाको श्रापबाट छुटकारा दिनु, हामीलाई बचाउन आफै त्यो श्राप आफूमाथि लिनु। यसरी हामीले देख्यौँ हाम्रो दासत्वको विषयमा पनि। त्यसले दुईटा कुरा हेर्यो, यो उद्धार छुटकाराको विषयमा, एक चाहिँ उद्धार दिनेवाला चाहिँ येशु ख्रिस्ट हुन्छ, नम्बर दुई चाहिँ हामी एकदमै नराम्रो दासत्वमा थियौँ, पापको दासत्वमा थियौँ। अब नम्बर तीन के हेर्न लागेको छ भने परमेश्वरले एउटा शक्तिशाली कार्य गर्नुपर्छ हामीलाई छुटकारा दिनु। जस्तो कि इजरायलहरूलाई मिश्र देशबाट छुटकारा दिनलाई पनि एउटा ठुलो शक्तिशाली कार्य गर्नुभयो। थुप्रो मान्छेलाई एउटा देशबाट अर्कोमा निकाल्ने काम गर्नुभयो, लाल समुद्रलाई दुई भाग बनाउनु भयो। अब हामी पहिलो पत्रुस एक अध्यायमा पल्टाउनु छ हामीलाई छुटकारा दिनलाई गरिएको महान कार्यको बारेमा। छुटकाराको निम्ति, उद्धारको निम्ति परमेश्वरको एक शक्तिशाली कार्यको आवश्यकता पर्छ अनि यसको बयान पहिलो पत्रुस एकको अठार उन्नाइसमा छ, म पढ्नेछु। किनकि तिमीहरू जान्दछौ तिमीहरूका पिता पुर्खादेखि चलिआएको तिमीहरूको व्यर्थको चालचलनबाट, व्यर्थको जीवनबाट भनेको छ, व्यर्थको चालचलनबाट तिमीहरूले चाँदी र सुन जस्ता नाश हुने चिजहरूद्वारा छुटकारा पाएको होइन, कुनै पैसाद्वारा हामीले चाहिँ मुक्ति पाएको होइन। पैसाको मूल्यले हाम्रो पाप क्षमाउन सक्दैन थियो। उन्नाइसमा, तर निर्दोष र निष्कलङ्क थुमाको रगत अर्थात् ख्रिस्टको बहुमूल्य रगतद्वारा छुटकारा पाएका हौ। केले हामीलाई छुटकारा दिला? ख्रिस्टको बहुमूल्य रगतले, उहाँको मृत्युले। अनि त्यही कुरा हामीले एफएसी एकको साथमा पनि पढेको थियौँ, उहाँको रगतद्वारा हामीले छुटकारा पाएका हौ। प्रकाश पाँचको नौमा पनि अघि पढेको थियौँ, ख्रिस्टले हामीलाई उहाँको रगतद्वारा परमेश्वरको निम्ति किनेर छुटाउनु भएको हो। अब ख्रिस्टको रगत भन्दा साथ हामीले के, हामीलाई के सम्झना आउँछ? ख्रिस्टको रगतले हामीलाई चाहिँ उहाँ संसारका सबै पापी मानिसहरूका, सबै मानिसहरूका पापहरू क्रुसमा बोकेर, कलवरीको क्रुसमा उहाँले चढाउनु भएको त्यो महान बलिदानको सम्झना गराउँछ। जसरी बत्तीसमा दिने योहन्नाले प्रभु येशूलाई देख्न सके भनेको थियो सुरुमै, हेर संसारको पाप उठाइले जाने परमेश्वरको थुना, सारा संसारको पाप हरण गरिदिने उहाँ नै हुनुहुन्छ। कसरी हरण गर्नुभयो? क्रुसमा त्यो रगत बगाएर, मूल्य तिर्दिएर, जरिवाना तिर्दिएर। अनि पहिलो योहन्ना दुईको दुईमा यसरी पनि लेखेको छ, अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन तर सारा संसारका पापहरूको निम्ति पनि येशु ख्रिस्टले दाम तिरिदिनुभयो, ताकि पवित्र परमेश्वर सन्तुष्ट हुनुभयो। ल पुग्छ, यो दाम जितिरहेको छ, पर्याप्त छ। प्रायश्चित भन्ने शब्दको अर्थ त्यही हो, म सन्तुष्ट छु, जुन मूल्य तिरेको छ पुग्छ, प्रायश्चित गराउनु भयो हाम्रो निम्ति। अनि त्यसैले हाम्रा मुक्तिदाताले क्रुसमा गर्नुभएको त्यो महान कार्य छ, क्रुसमा उहाँमा सम्पूर्ण बाइबलले दिएको एउटा भविष्यवाणीको मुख्य धारा नै यही थियो कि क्रुसमा उहाँ मर्नुहुनेछ, जसले गर्दा हामीले पापको दासत्वबाट छुटकारा पाएका छौँ। पुरानो नियममा अनगन्ती बलिदानहरू चढाए, वर्षै पछि, हप्तै पछि, दिनै पछि, बिहान बेलुका है नित्य बलिदानहरू चढाइन्थे। अनि ती सबले चाहिँ ख्रिस्टको सिद्ध र एकैचोटि सदाको लागि पर्याप्त हुने बलिदानको चित्रण दिने थियो। त्यसैले हिब्रू दश अध्यायमा हामी एकचोटि पल्टाउनेछौँ, ख्रिस्टको बलिदान अति अति महान थियो, अनि यो हामीले कहिले पनि बिर्सेको चाहनन् परमेश्वर। जसरी इजरायलीहरूले पनि, तिमीहरू कहिले पनि नबिर्स, तिमीहरू कत्रो क्रूर दासत्वमा थियो मिश्रमा, र मैले कत्रो शक्तिशाली कार्यद्वारा तिमीहरूलाई छुटकारा दिएँ, तिमीहरू पनि नबिर्स। अनि त्यसैले त हो हामीले बेला बखतमा रोटी र दाख रस लिएर मेरो सम्झनामा यो गर्ने गर भने बमोजिम हामीले प्रभु बोज्नेछ, सम्झना गर, कहिले नबिर्स। अनि हिब्रू दशको तिन पदमा तर ती बलिदानहरूद्वारा हरेक वर्ष फेरि पापहरूको सम्झना हुन्छ त्यो पशुको बलिदानले त तर उहाँको बलिदानले त अर्कै कुरा हुन्छ के हुन्छ हामी दस पदमा पढौँ त दसको दस त्यही इच्छाद्वारा येशु ख्रीष्टको शरीरको एकै चोटिको बलिदानद्वारा हामी पवित्र पारिएका छौँ यसको फलस्वरूप सत्र पद हेर्नुहोस् त कवि परमेश्वरले के भन्नुहुन्छ म तिनीहरूका पापहरू र तिनीहरूका अपराधहरू म कहिले सम्झना गर्नेछ यस्तो महान कार्य हजारौं वर्षसम्म बलिदान चढाए कहिले पनि पापको सम्झना चाहिँ हटेर गयो तर एकैचोटिको बलिदान येशु ख्रीष्टको कलवरीमा भयो अब म कहिले पाप सम्झना गर्ने छैन तर तिमीहरू चाहिँ मेरो बलिदानलाई सम्झना गरेर भन्नुहोस् त्यसैले प्रभुजी यो हिब्रू दश अध्याय पढ्न खुब मलाई चाहिँ मन लाग्छ यो मनन गर्नलाई हामीले किन यो रोटी लिँदैछौँ किन यो दाक्रस पिउँदैछौँ यो अध्याय एकदम सुन्दर छ अब त्यसैले यी सब पहिलाका पुरानो नियमका बलिदानहरूले एक दिन कल्वरी क्रुसमा चढाइने ख्रीष्टको सिद्ध बलिदानलाई औलाइरहेका थिए देखाइरहेका थिए अनि त्यही नै कल्वरी गलगथामा नै उद्धारको शक्तिशाली कार्य सम्पन्न भयो जब येशू हाम्रो पापहरूको निम्ति मर्नुभयो उहाँले के भन्नुभयो अब सिद्धि हो भनेर गराउनु काम पुरा भयो हाम्रो उद्धारको मूल्य ख्रिस्टले आफ्नै अनमोल रगतद्वारा तिर्नु यो तिनवटा बुझाखेरि मैलेसम्म है हाम्रो उद्धारको लागि एउटा शक्तिशाली कार्य एउटा अथवा महान कार्य हुनु पर्यो परमेश्वरले पुत्र मर्नु पर्यो अब चौथो कुरा के भने छुटकारा सम्बन्धमा छुटकारा पाएकाहरू चाहिँ अब नयाँ मालिकका दासहरू बन्दरहेछ यो हेर्नेछ प्रकाश पाँचको नौमा त्यही पदलाई फेरि अब अर्को दृष्टिकोणबाट हेर्नेछ प्रकाश पाँचको नौमा जसरी इजरायलीहरू मिश्रबाट छुटकारा पाएको हुनाले यहोवा परमेश्वरका दास दासीहरू बने उहाँको सेवा गर्नको लागि त्यस्तै गरी हामी पनि पापबाट छुटकारा दिएकाहरू चाहिँ नयाँ मालिक पाएका छौँ प्रकाश पाँचको नौ अनि उनीहरूले यसो भन्दा एउटा नयाँ गीत गाए तपाईँ यो पुस्तक लिन र यसका छापहरू खोल्न योग्यता हुनुहुन्छ किनकि तपाईँ मारिनु भयो र आफ्नै रगतद्वारा तपाईँले हरेक कुल भाषा मानिस र जातिबाट हामीलाई अब हेर्नुहोस् न यो दुईटा शब्दहरू परमेश्वरका निम्ति किनेर छुटाउनु भएको छ हामीलाई छुटाउनु मात्र भएको छैन तर परमेश्वरको निम्ति छुटाउनु भएको छ हामीलाई छुटाएर त्यत्तिकै छोड्नु भएको छैन तर परमेश्वरको सेवा गर्नको लागि हामीलाई छुटाउनु भएको हाम्रो नयाँ मालिक हुनुहुन्छ अनि त्यस्तै तितस दुईमा पनि हामी पल्टाउँदैछौँ तितस दुई अध्याय चौधौँ पदमा यहाँ लेखिएको छ हामीलाई सबै अधर्मबाट छुटकारा दिनलाई देख्नुभयो त्यो शब्द फेरि छुटकारा अनि त्यो शब्द अधर्म केबाट छुटकारा अधर्मबाट छुटकारा सबै अधर्मबाट छुटकारा दिनलाई र असल असल कामहरूमा जोसिलो भएको एउटा विशेष जातिलाई त्यसपछि दुईटा शब्द छ आफ्नै निम्ति शुद्ध पार्नलाई उहाँले आफैलाई हाम्रा निम्ति दिइहाल्नु भयो हामी हेरेको सबै बुझाइ यसमा छ है अनि त्यो चौथो बुझाइ पनि छ हामीलाई किन छुटकारा दिनुभयो आफ्नै निम्ति एउटा विशेष जाति बनाउनलाई परमेश्वरको आफ्नो निज प्रजा बनाउनलाई दासहरू बनाउनलाई हामीलाई छुटकारा दिनुभयो त्यसैले यहाँ दुईटै पक्ष छ बाटा छुटकारा दिनुभएको निम्ति छुटकारा दिनुभयो के बाटा छुटकारा दिनुभयो अधर्मबाट के का निम्ति उहाँको निम्ति छुटकारा दिनुभयो उहाँले हामीलाई शुद्ध पार्नु रोमित छको बाइसमा पनि हामी हेरौँ रोमित छको बाइस अनि यहाँ पनि यही सत्यतालाई पढ्छौँ रोमित छको बाइसमा तर अब त पापबाट स्वतन्त्र पारिएपछि छुटकारा पाएपछि र परमेश्वरका दासहरू भएपछि तिनीहरूले पवित्रताका निम्ति आफ्ना फल फलाउँछन् अनि अन्त चाहिँ अनन्त जीवन हो त्यसैले पापबाट स्वतन्त्र छ एकातिर र हामी चाहिँ परमेश्वरका दासहरू अर्कोतिर अनि यो दासत्व यो नयाँ दासत्व परमेश्वरको दास हुनु पाउनु भनेको त यो अति असल दासत्व परमेश्वरको दास हुन पाएका छन् यो वास्तविक स्वतन्त्रता हो दासत्व अनि यो स्वतन्त्रता र छुटकारा कहिलेसम्मको लागि हामीले पाएका छौँ हिब्रू नौ बाइस के अरे बाह्र पदमा हामीले हेर्नेछौँ छुटकारा त दिनुभयो कहिलेसम्मको लागि केही वर्षको लागि अनि फेरि चाहिँ हामी फेरि पापमै फर्कोस् भनेर हो र होइन हिब्रू नौको बाह्रमा यहाँ लेखेको छ न त भोका र बाछाहरूको रगतद्वारा तर उहाँको आफ्नै रगतद्वारा उहाँ पवित्र स्थानभित्र एकैचोटि पस्नुभयो र हाम्रा निम्ति कस्तो खालको छुटकारा प्राप्त गर्नुभयो भने छ हाम्रो निम्ति अनन्त छुटकारा प्राप्त गर्नु त्यसैले यो छुटकारा चाहिँ सदाको लागि इजरायलीहरूलाई त के भन्छ तिमीले सदाको लागि मेरो प्रजा हुनका लागि मैले छुटकारा दिएको यसरी हामीले आफ्नो गीत संग्रहमा एउटा फ्यानी जे क्रस गीतले भनेको भजन पनि हामीले सुनेको होला मुक्त भने बताउन मन लाग्छ मुक्त थुमाको रगतले मुक्त भए अनन्त कृपाले सदा उनकै सन्तान भए सदाको लागि मैले छुटकारा पाएँ सन्तान भएको अब यसरी हामी सरस्वती यसलाई हेर फेरि इजरायलको छुटकारा र हामी नयाँ विश्वासीहरूको छुटकारालाई तुलना गरौँ इजरायललाई परम प्रभु यहोवाद्वारा छुटकारा दिलाइएको छ अनि हामी नयाँ विश्वासीहरूलाई चाहिँ प्रभु येशू ख्रीष्टद्वारा छुटकारा पाएको उहाँ एउटै व्यक्ति हुनुहुन्छ इजरायललाई छुटकारा दिने हामीलाई छुटकारा दिने एउटै व्यक्ति हुन्छ परम प्रभु यहोवा प्रभु येशू ख्रीष्ट हो महान उद्धारकर्ता उहाँ नै हुनुहुन्छ नम्बर दुई चाहिँ इजरायलको क्रूर दासत्व चाहिँ मिश्र देशको दासत्व थियो भने हाम्रो डरलाग्दो दासत्व चाहिँ पापको दासत्व थियो त्यसैले मिश्र देशको दासत्व चाहिँ एउटा चित्रण पापको दासत्वको चित्र अनि इजरायललाई छुटकारा दिन एउटा शक्तिशाली कार्यको आवश्यकता पर्यो अर्थात् लाल समुद्रलाई दुई भाग पारेर यो महान कार्य गरेर उनीहरूलाई बीचबाट छिराउनु पर्यो प्रस्थान 14 अनि हामी नयाँ विश्वासीले छुटकारा पाउन परमेश्वरको एक शक्तिशाली कार्यको आवश्यकता पर्यो अर्थात् कलवरी क्रुसमा उहाँ मर्नु पर्यो जुन चाहिँ पहिलो 25:18 त्यसैले त्यो लाल समुद्रमा जुन चित्र छ नि त्यो त कलवरी क्रुसको चित्र अनि वास्तवमा त्यसमा कलवरी क्रुस मात्र होइन उहाँ चिहानमा गाडिएर बौली उठेको चित्र विचार गर्नुहोस् न उनीहरू जब लाल समुद्रलाई दुई भाग पार्यो उनीहरू मुनि गए मृत्यु अनि त्यसपछि बाहिर निस्के बौली उठाए यसको चित्रण हो पुरानो नियम सबै नयाँ नियम सत्यताहरूको चित्रणले भरिएको पुस्तक हो धेरै महत्वपूर्ण त्यसो अनि नयाँ मालिक पनि हामीले पाएका छौँ जसो इजरायलीहरूको ले मिश्रबाट छुटकारा पाएपछि परमेश्वरको निजी प्रजा हुनलाई र परमेश्वरको दासहरू हुनलाई छुटकारा दिएको हुन् भने त्यस्तै गरी हामी पनि सदा सर्वदाको लागि परमेश्वरको निजी सम्पत्ति बन्नलाई हामीलाई छुटकारा दिएको त्यसैले एउटा पदमा हामी अब पल्टाउनेछौँ पहिलो कोरिन्थी 6:20 लेखेको छ किनकि तिमीहरू दाम तिरेर किनिएका हौ यसकारण आफ्नो शरीर र आफ्नो आत्मामा परमेश्वरको महिमा गर जो परमेश्वरका हुन् अब व्यवहारिक पक्षलाई हेर्न थाले हामीले छुटकारा पाएकोले यसको व्यक्तिगत र व्यवहारिक पक्ष के हो पहिलो त अब एउटा विश्वासीले भन्छ म अब प्रभु येशू ख्रीष्टको हुँ भन्छ उसले अनि यो पहिलो पनि 6:20 उसले के बुझ्दछ भने ममाथि ख्रीष्टको पूर्ण स्वामित्व छ किनकि उहाँले मलाई दाम तिरेर किन्नु भएको किनिएपछि त त्यो किन्ने व्यक्तिको बन्छ के तपाईँ ख्रीष्टको रगतले किनिएको हुँ भनेर भन्नुहुन्छ यदि तपाईँले त्यो भन्नुहुन्छ भने तपाईँमाथि सम्पूर्ण अधिकार प्रभु येशूको छ जब हामी 32 लियौँ हामीले त्यही भनिरहेको छ म प्रभु येशूको हुँ अब उहाँ मरेर गाडेर उहाँले मलाई किन्नु भएको भने मेरो पैसा कसको हो यदि म पुरानै उहाँको हो भने मेरो पैसा उहाँको हो यसको बिहारी पछि कहाँ आउँछ मेरो सम्पत्ति कसको प्रभु येशूको हो मेरो घर कसको मेरो प्रभु येशूकै हो मेरो लुगा फाटा घरी उहाँकै हो मेरो जे जति छन् उहाँका शरीरै उहाँको हो भने चाहिँ हेर्नुहोस् त यसकारण आफ्नो शरीर र आफ्नो आत्मामा परमेश्वरको महिमा गर जो हो परमेश्वरका हुन् भनेको छ त्यो अन्तिम शब्दहरू मेरो समय कसको उहाँको हो हेर्नुहोस् न छुटकाराको व्यवहारिक पक्ष त एकदमै हामीलाई हाम्रो जीवनलाई बदल्ने सक्यता छ हामी किनिएका आफ्नै होइन भनेको छ अब दाम तिरेर किनेको हुनाले होइन उहाँकै रगतद्वारा किनेको हुनाले त्यसले मलाई आफ्नै निम्ति छुटकारा दिनुभएको उहाँको निम्ति हुनलाई त्यसैले मेरो सर्वोपरि कर्तव्य मेरो सबैभन्दा महत्वपूर्ण कर्तव्य के रहेछ त यही पदमा हेर्नुहोस् न 6:20 भनेछ यस कारण तिमीहरू किनेकोले सुधेको पर्छ किनकि तिमीहरू दाम तिरेर किनेको हौ यसै कारण यसकारण आफ्नो शरीर र आफ्नो आत्मामा परमेश्वरको महिमा गर जो परमेश्वरको हाम्रो सबभन्दा महत्वपूर्ण कर्तव्य के रहेछ भने आफ्नो शरीरमा आफ्नो आत्मामा परमेश्वरको महिमा गर्न यही हो हाम्रो कर्तव्य अब छुटकारा पाएको हुनाले अब एउटा विश्वासीले पनि भन्छ म चाहिँ उहाँको दास हुँ म उहाँको प्रेमको दास हुँ अनि एकचोटि यहुदाको पुस्तकमा पल्टाउनु छ यहुदाको चाहिँ एउटा मात्र अध्याय छ साथै प्रकाशको पुस्तक अगाडि हो यहुदाको पत्र अनि यो लेख्ने व्यक्ति वास्तवमा प्रभु येशूको आफ्नै भाइ पर्ने व्यक्ति थियो मरियमबाट जन्मेको अर्को एउटा छोरा हो यहुदा तर यहुदाले के भन्छ यीशु ख्रीष्टको दास भनेर आफूलाई चाहिँ बताउँदछ अनि उसले भन्छन् म चाहिँ यीशु ख्रीष्टको दास हुँ अब युदाले मात्र होइन अरू धेरैवटा बाइबल लेखकहरूले पनि यसरी लेख्छन् याकुब एकमा एकको एकमा हेऱ्यो भने त्यहाँ पनि कसरी लेखेको छ परमेश्वर र प्रभु यीशु ख्रीष्टको दास याकुबबाट यो पत्र लेखेको छ भन्छ अनि अरू ठाउँमा पनि छन् फिलिमन फिलिमन एकको एक तितस एकको एक दोस्रो पत्र एकको एक यी सबले के भन्छन् हामी चाहिँ यीशु ख्रीष्टको दास एउटा विश्वासीले एकदम बुझ्नुपर्ने कुरा यो हृदयमै बुझ्नुपर्ने कि म चाहिँ परमेश्वरको दास रहेको छ अब म आफ्नै होइन मेरो केही पनि चिज आफ्नै होइन यो उहाँको हो अनि उहाँको महिमा गर्नु नै मेरो सर्वोपरि कर्तव्य हो त्यसैले छुटकाराद्वारा एक त तपाईँ स्वतन्त्र पारिनु भयो तर अर्को चाहिँ तपाईँ एउटा दास पनि बन्नुभयो अनि यो दास शब्द चाहिँ ज्यादै सुन्दर दास हो त उद्धारको दास हो त किनभने रगतद्वारा उहाँको दुःखले मृत्युले किनिएकोले हामी चाहिँ अब प्रेमद्वारा बाँधिएका छौँ जबरजस्ती सिक्रीले बाँधे होइन तर उहाँको प्रेमद्वारा हामी बाँधेका छौँ वास्तवमा कोही पनि व्यक्ति पूर्ण रूपमा स्वतन्त्र हुँदैन कि ऊ पापको दास हुन्छ कि यीशु ख्रीष्टको प्रेमको दास हुन्छ अब तपाईँ हामी आफूलाई प्रश्न सोधौँ म कसको दास हुन चाहन्छु कोही न कोहीको त दास हुनै पर्यो पापको दास हुने कि प्रभु यीशुको दास हुने त्यो म चाहिँ कसैको दास होइन भनेर यहुदीहरूले जस्तो भन्न पाउँ उनीहरूले पनि खास उनीहरू पापकै दास थिए अनि दास भएकोले हाम्रो मुख्य दायित्व के हो एफसी छको पाँचमा दासहरूको दायित्व जिम्मेवारी यसरी लेखेको छ एफसी छको पाँचमा म पढिदिन्छु हे दासहरू हो शरीर अनुसार जो तिमीहरूका मालिकहरू छन् तिमीहरूका आज्ञा ख्रीष्टलाई गरे चाहिँ तिमीहरूको हृदयको सच्चाइमा डराउँदैन कामले पालना गर त्यसैले आज्ञा पालन गर्नु रहेछ देखाउती प्रकारले होइन तर हृदयको सच्चाइमा पालन गर्नुपर्ने छ त्यसैले तपाईँको मालिक र प्रभु को हुनुहुन्छ पाप हो छ भने हो भने पापकै सेवा गरिरहेको हुन्छ तपाईँले तर प्रभु यीशु हुनुहुन्छ भने तपाईँको मुख्य जिम्मेवारी चाहिँ यही हो उहाँलाई खुसी पार्नु अब रोमी छको बाइसमा हेर्नेछौँ रोमी छको बाइस अनि त्यहाँ लेखेको छ तर अब त पापबाट स्वतन्त्र पारेपछि र परमेश्वरको दासहरू भएपछि तिमीहरूले पवित्रताका निम्ति आफ्ना फल फलाउँछौ अनि अन्त चाहिँ अनन्त जीवन हो अब एउटा कुरा के भने मुक्ति पाएकै क्षणमा हामी पापको शक्तिबाट हामी स्वतन्त्रता पाइन्छौँ अब हामी ख्रीष्टको सेवा गर्न र पवित्र जीवन बिताउन स्वतन्त्र भएका हुन्छौँ तर यसको मतलब एउटा क्रिस्चियन चाहिँ पाप रहित हुन्छ भन्ने चाहिँ होइन पहिले उनीहरू एकको आठमा लेखेको छ कसैले कुनै विश्वासीले म भित्र पाप छैन भन्छ भने उसले आफूलाई धोका दिन्छ र ऊ भित्र सत्य हुँदैन भनेर के जस्तो भने मुक्ति पाउन अगाडि चाहिँ हामी एउटा कैदखानाभित्र थियौँ तर त्यो कैदखानाको ढोकाहरू खोलिदिनु भयो प्रभुले अनि हामी चाहिँ स्वतन्त्र भएर बाहिर निस्क्यौँ तर त्यो स्वतन्त्र भएर बाहिर निस्केको व्यक्ति चाहिँ यसो हेरेर फेरि कैदखानाभित्र जान सक्छ किन ढोकाहरू खुलेछ तर त्यो त मूर्ख हुन्छ होला फेरि गएर कैदखानाभित्र बस्छ अनि एउटा विश्वासीले जब छुटकारा पाएर पनि जब पाप गर्छ त्यो चाहिँ कैदखानाभित्र पसे जस्तो यसले के गर्नुपर्छ भने पहिले एकको नौमा लेखे जस्तै आफ्नो पापहरू आफ्नो पितालाई स्वीकार गर्नुपर्छ अनि आफ्नो पापहरू स्वीकार गरे भने फेरि शुद्ध पारिदिनुहुन्छ उसले मुक्ति फेरि पाउने होइन किनभने उसले त छुटकारा पाइसक्यो उसले आफ्नो जाने जाने कैदखानाभित्र पसे जस्तो हो ऊ त बाहिर निस्किनुपर्छ अनि एउटा पापको विश्वासी आफ्नो विश्वास चाहिँ धेरै जस्तो समय कैदखानाभित्र भने कि बाहिर बिताउँछ होइन छुटकारा पाएको जीवनमा बिताउँछ तर एउटा विश्वासी चाहिँ कतिपल्ट चाहिँ कैदखानाभित्र गएर फेरि पुरानो पापहरू गरेर बस्न पनि सक्छ तर परमेश्वर इच्छा त्यो होइन ऊ चाहिँ पाएको स्वतन्त्रतामा परमेश्वरको महिमा गरेको चाहनुहुन्छ है अनि यो कुरा चाहिँ महत्त्वपूर्ण कुरा छ है रोमी छको तेह्रमा त्यसैले लेखेको छ रोमी छको तेह्रमा न त आफ्ना अङ्गहरूलाई नै अधर्मको हतियारहरूका रूपमा पापको बसमा सुम्प तर मरेकाहरूबाट जिउँदो गरिसकेको तिमीहरूले आफूलाई परमेश्वरको बसमा सुम्प र तिमीहरूका अङ्गहरूलाई चाहिँ धार्मिकताका हतियारहरूको रूपमा परमेश्वरको बसमा सुम्प त्यसैले एक दिन चाहिँ यद्यपि यो शरीरमा चाहिँ हामी फेरि फेरि पाप गर्न सक्ने सम्भावना छ तर एक दिन हामीलाई पूर्ण रूपमा छुटकारा दिनुहुनेछ जब यीशु ख्रीष्ट आउनुहुनेछ हामीले चाहिँ कहिले पनि पाप नगर्ने गरिकन हामीलाई पापको उपस्थितिबाट पनि स्वतन्त्र गराउनुहुनेछ तर अहिले पनि पापको शक्ति मुनि हामी जिउनु पर्दैन किनभने त्यो शक्ति तोडिदिनु भएको छ हामी ख्रीष्ट यीशुमा भरोसा गर्दै पवित्र आत्माले हामीलाई भर्न दिँदै परमेश्वरको वचनले भरिँदै हामी स्वतन्त्र साथ जिउन हामीलाई पाउँछौँ क्रिस्चियन भएर पाप गर्नै पर्छ भन्ने त्यो धारणा एकदम गलत हो यदि हामीले पाप गर्यौँ भने हामीले स्वीकार गरेर फेरि हाम्रो पापहरू धोइन्छन् है मुक्ति त हामीले पाइसक्यौँ नयाँ जन्मको स्नान पाइसक्यौँ केवल हाम्रो खुट्टाहरू फोहोर भएर धोइएको जस्तो
उहाँले फेरि धोइदिनुहुन्छ। तर एक दिन चाहिँ हामी पूर्ण रूपमा पाप रहित हुनेछौँ जब यीशु ख्रीष्टले हामीलाई स्वर्ग लानुहुन्छ। त्यो अन्तिम पूर्ण छुटकाराको बारेमा चाहिँ हामीलाई फर्कमा लेखेको जस्तै रोमी 8:23 लेखेको छ। रोमी 8:23 अनि तिनीहरू मात्र होइनन् तर हामीहरू पनि जसलाई आत्माको पहिलो फल छ हामी आफै पनि धर्मपुत्र ग्रहणको अर्थात् हाम्रो शरीरको छुटकाराको बाटो हेर्दै आफू भित्रभित्रै हैया आफा गर्दछौँ। पापको शक्तिबाट छुटकारा पाएका छौँ, पापको दण्डबाट छुटकारा पाएका छौँ, एक दिन चाहिँ पापको उपस्थितिबाट नै छुटकारा पाउनेछौँ। जब यो पापमय शरीरबाट नै हामीलाई छुटकारा दिनेछ, हामीले नयाँ शरीर ख्रिस्टको जस्तै महिमित शरीर हामीले पाउनेछौँ। त्यो चाहिँ कहिले हुनेछ भने जब यीशु ख्रिस्ट हामीलाई लिन आउनुहुनेछ। यस विषयमा हामीले यो अध्ययनमा अझ अरू कुराहरू पनि आउनेछ। त्यसैले चार्ल्स वेस्ली भन्ने लेखेको एउटा भजन यस्तो प्रकारको छ, आत्मा मेरो सधैँ कैदी थियो पापको दरो साङ्लो र अँध्यारोमा, जीवन दिने तिम्रो आवाजले म भ्युजे तुरन्त उज्यालोमा, साङ्लो छिन्यो छुटकारा पायो यस प्राणले र म उठे अघि बढे तिम्रो पछि लागे, उदयको प्रेम कसरी हो तपाईँ परमेश्वर क्रिस्मा मर्नु भयो। अब हाम्रो यो छुटकाराको अध्ययन गर्यौँ, कसरी मुक्ति पाएकै जन्मा एउटा विश्वासीले छुटकारा पाएको हुन्छ। इजरायलहरूको छुटकाराको चित्र हेरौँ, नयाँ विश्वासीको छुटकारा हेरौँ, चार बुदायले हेरौँ, अहिलेसम्म तिनवटा कुरा हेरौँ। त्यसैले मुक्ति पाएको छैन विश्वासीले के के पाउँछ? सबभन्दा पहिला उसले के हुने अधिकार पाउँछ? कसैले भनिदिनुहोस् त, परमेश्वरको सन्तान हुने अधिकार पाउँछ। नम्बर 2, ऊ के ठहरिन्छ भनेर हामीले अध्ययन गर्यौँ, ऊ धर्मी ठहरिन्छ, परमेश्वरले उसलाई ख्रिस्टमा अब निर्दोष धर्मी देख्नुहुन्छ। नम्बर 3 चाहिँ हामीले अध्ययन के गर्यौँ, उसले चाहिँ छुटकारा पाउँछ, यो चाहिँ दान तिरेकोले यीशु ख्रिस्टको रगतले। अब प्रभु इच्छामा अर्को पालि मुक्ति पाएको क्षणमा विश्वासी जन पवित्र पारिन्छ, अलग गरिन्छ भन्ने अध्ययन सुरु गर्नेछौँ। सायद त्यो चाहिँ हामीलाई 3 क्लास नै लाग्छ होला। अनि त्यो अध्ययन बाटो चाहिँ हाम्रो मुक्तिको पहिलो अध्ययन कम्प्लिट हुन्छ, ठ्याक्कै आधासम्म हामी पुगेका हुन्छौँ। अनि त्यसपछि अरू 4 जति हामी जुटेका छ चाहिँ हुन्छ होला। त्यसैले अझ 1 जति परिश्रम गरौँ जुट्नको लागि, होइन, कृष्ण गरौँ, साथै प्रार्थना गर्दै यो पाठहरू गर्नु चाहिँ, पाठहरू गर्ने बेलामा यतिकै बाइबल पठाएर सरसाप गर्न नकालोस्, प्रार्थना गर्नुहोस्, परमेश्वरको सहायता माग्नुहोस्, ताकि उत्तर मात्रै लेख्न सक्नु भएको नहोस् तर हृदयमा नै यो वचनले चाहिँ तपाईँको जीवनमा चाहिँ परिवर्तन गर्ने काम गरेको छ। आउनुहोस् हामी प्रार्थना गरेर हामी अन्त गर्नेछौँ।